أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين وبه نستعين. والصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيب قلوبنا وطبيب نفوسنا رحمة للعالمين أبي القاسم محمد.
اللهم صل على محمد وآل محمد.
الصلاة والسلام على أهل بيته الطيبين الطاهرين المعصومين المظلومين ولعنة الله على أعدائهم أجمعين. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين.
اللهم صل على محمد وعلى محمد.
أما بعد، السلام عليكم ورحمة الله وبركاته. All praise and glory belongs to Allah, the entirely merciful, the especially merciful, the one who created us not independent but dependent. And out of His grace and mercy gave us the opportunity to realize that we are not independent. Allah subhanahu wa ta'ala ne hamein apna muhtaj khalq kiya. خدا نے ہمیں مستقل وجود نہیں بخشا. وجود کے اندر صرف ایک ہی ہستی مستقل ہے، وہ ہے اللہ سبحانہ وتعالیٰ کے ساتھ. باقی کی تمام مخلوقات جو خدا نے بنائی ہیں وہ خدا کی محتاج ہیں، اپنے وجود میں وہ خدا کی محتاج ہیں. اور ہر ایک چیز جو ان کے وجود کو باقی رکھ سکتی ہے، وہ تمام کی تمام چیزوں میں بھی وہ خدا کے محتاج ہیں. جو موضوع ہے وہ ظاہر ہے آپ کے ذہنوں میں ہونا چاہیے، حجاب یا رکاوٹیں یا وہ مشکلات جو انسان کو خدا سے دور رکھتی ہیں یا خدا کا احساس، اس کے وجود کا درد انسان نہیں کر پاتا. موضوع یہ. Now the thing is, when we are born into this world and we start developing our conscious mind, I think I mentioned that to you that it is at the age of, کسی کو یاد ہے کہ کب انسان کو تھوڑا پتہ لگنے لگتا ہے کہ وہ ہے؟ 17 months. So 17 or 18 months is basically when the child starts realizing that they are. کہ جب آپ پہ 17 ماہ کے یا 18 ماہ کے بچے کو دیکھیں گے کہ جب وہ چہرہ دیکھتا اپنا شیشے میں، اگر اس کے چہرے پہ کوئی چیز لگی ہو تو اس وقت اس کو احساس ہوتا ہے کہ کوئی چیز لگی ہے، وہ اس چیز کو ہٹانے کی کوشش کرے گا. تو جو سائنس نے کہا ہے وہ یہ کہ جو کانشیسنیس ہوتی ہے انسان کی، وہ 17 یا 18 ماہ کے اندر انسان کے اندر ڈیولپ ہو جاتی ہے. کانشیسنیس 17-18 ماہ. ٹھیک ہے. اب جب یہ انسان کے اندر کانشیسنیس آ جاتی ہے اور اس کو اپنے وجود کا احساس ہونے لگتا ہے، اور اپنے وجود کے اندر اگر کوئی خامیاں یا کچھ نظر آ رہا ہے کہ کوئی چیز ہے، تو اس کو درک کر پاتا ہے. صحیح. لیکن جیسے جیسے انسان، اب آپ دیکھیں گے بچے کو 17-18 ماہ کے جیسے وہ آگے بڑھتے ہیں، تو پہلے تو وہ سب کی سب چیزیں ماں سے چاہتے ہیں. یعنی ان کو بھوک لگتی ہے تو وہ روتے ہیں، ماں ان کو دودھ دیتی ہے. جب وہ 3 ماہ سے اوپر ہو جاتے ہیں، 3-4 ماہ کے، تو پھر وہ کھانا کھانے لگتے ہیں، ماں ان کو کھانا کھلاتی. اور جب یہ کانشیسنیس ان کی بڑھتی جاتی ہے تو وہ خود اپنے آپ کو چاہتے ہیں کہ انڈیپینڈنٹ ہو جائیں. اگر دیکھا جائے زندگی ساری انسان اس میں خرچ کر دیتا ہے کہ اپنے پاؤں پہ کھڑا ہو جائے. پوری کی پوری زندگی खर्च कर देता है 70-80 साल कि अपने पांव पे खड़ा है, यानी क्या, यानी इंडिपेंडेंट, कि किसी का वो मोहताज ना हो, खुद इंडिपेंडेंट। वो छोटा सा बच्चा भी जब माँ उसको खाना खिला रही होती है तो वो कहता नहीं मैंने चम्मच खुद पकड़, नहीं मैं खिला देती हूँ जान आप खा लो, वो नहीं मैंने चम्मच खुद पकड़ना है। वहां से शुरू होती है ये चीज, ये हिस कि हम इंडिपेंडेंट। उसके बाद जब वो थोड़ा सा जाहिर है कि जब चलना शुरू करता है बच्चा तो वो किसी ना किसी चीज का सहारा लेकर, और फिर जैसे जैसे वो चलना और शुरू करता है फिर वो सहारे को खत्म, फिर वो खुद से चलता है। और फिर अगर आप उसका कहें कि जान मेरी उंगली पकड़ लो, चल रहे हैं तो कहें कि जान मेरी उंगली पकड़ लो, तो बच्चा कहते हैं नहीं मैंने उंगली नहीं पकड़नी, मैं खुद चलना। जब वो गिरता है तो उसको जाके हम उठा लेते हैं, मसने कि चलो आप गिर गए उठा लेते। फिर कुछ वो और बड़ा होता है तो जब गिरता है तो कहता है नहीं मुझे आपको उठाने की जरूरत नहीं, मैं खुद उठूंगा। अच्छा, जैसे जैसे वो बड़ा होता है टीनेज इयर्स में आता है तो और ये इंडिपेंडेंट की जो हिस्सा है वो उसकी कमी होती रहती। वो कुछ ना कुछ ऐसा काम करना चाहता है जिससे कि उसकी शख्सियत दूसरों से मुनफरिद हो जाए, उसकी शख्सियत किसी और चीज के साथ डिपेंडेंट ना हो। वो अपनी पूरी कोशिश करता है। अच्छा, अब ये सफर हम सब ने इसको गुजारा हुआ है तो ये आप अपनी जिंदगी में देखते जाएं। जब उसकी शादी होती है तो वो चाहता है कि खुद इंडिपेंडेंटली वो घर से बाहर यानी अपना घर बसाए। बहुत कम लोग होते हैं जो माँ बाप के साथ रुक जाते हैं, अब तो और भी कम हो गया है, पहले हमारे जमाने में फिर भी जो है वो लोग इकट्ठे रह लेते थे, अब तो एक नहीं इंडिपेंडेंट जी मुझे जो है वो इंडिपेंडेंट अपार्टमेंट चाहिए, मुझे इंडिपेंडेंट घर चाहिए, मुझे कोई और उसमें नहीं होना चाहिए, मेरी अपनी प्राइवेसी होनी चाहिए। पूरी जिंदगी अगर आप अपनी देख लें तो हमने जिस तरह सिमत में जिस तरफ कोशिश की है वो इंडिपेंडेंस। ये जो कुर्ब का मकाम है कि इंसान खुदा के नजदीक हो जाए, ये कुर्ब के मकाम की बहुत सारी तारीफें हैं, बहुत सारी इसमें डिस्कशन है, बहुत सारे आप इस मौजू के अंदर जाविये देख सकते हैं। लेकिन जो एक जाविया बड़ा अच्छा है इंसान अगर उसको सोचे तो उलमा ये कहते हैं कि हर वो शख्स जो कि जितना अपने आप को खुदा का मोहताज तसव्वुर करेगा वो शख्स उतना ही खुदा के नजदीक है। So the more that you are going to realize that you are dependent on Allah subhanahu wa ta'ala, the scholars, they say that that is how close you are to Allah. और जितना इंसान अपने आप को खुद मुख्तार समझता है, खुद समझता है, इंडिपेंडेंट समझता है, मुस्तकिल समझता है, उतना ही इंसान खुदा से दूर होता है। तो अब क्या मुस्तकिल अपने आप को खुदा की जात से समझना क्या है, क्या हो गया हिजाब? अगर चाहते हैं कि हम खुदा के नजदीक हो जाएं, उस कुर्ब के मकाम को हासिल कर लें, तो इंसान को अपने आप को खुदा का मोहताज समझना चाहिए। इस कायनात के अंदर जो हस्तियां सबसे ज्यादा खुदा के नजदीक पहुंची उन हस्तियों के अंदर सर फहरिस्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जात है। और जिस हस्ती ने अपने आप को सबसे ज्यादा खुदा का मोहताज तसव्वुर किया है और इस तसव्वुर पे यकीन की हालत लेकर आए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जात है कि उन्होंने कहा कि हत्ता अगर इंसान को एक जूते का तस्मा ही क्यों ना चाहिए खुदा से मांगना चाहिए, उसको खुदा से मांगना चाहिए, हत्ता उस छोटी सी छोटी चीज के अंदर भी वो अपने आप को मुस्तकिल ना समझे, ये ना समझे मैं कर लूंगा। अंग्राज को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की आदत होती थी कि उठते थे और बारहा उठते थे रात को बारहा उठते थे, सोते कम थे, इबादत में ज्यादा मशहूर रहते थे और इस अंदाज में اللہ سبحانہ وتعالیٰ کی رسول نے عبادت کی ہے کہ خود خالق نے کہا کہ تھوڑی دیر رات کو آرام کر لے.
واہ
واہ, عجیب ہے کہ خود اللہ سبحانہ وتعالیٰ کی ذات رسول اللہ صلی اللہ علیہ وسلم سے کہہ رہی کہ تھوڑا سا آرام کر لیا کرو رات کو. عجیب ہے یہ, بتا اٹھتے ہوتے تھے رسول تو رات کو عبادت, سجدے میں تھے گریا کر رہے تھے, زوجہ نے دیکھا کہ سجدے میں ہیں تو سننے لگی کہ کیا کہہ رہے ہیں اللہ سبحانہ وتعالیٰ سے, رو رو کر اللہ سبحانہ وتعالیٰ سے کیا کہہ رہے ہیں. تو رسول اس سجدے میں کہہ رہے تھے کہ اللہم لا تکلنی الی نفسی طرفۃ عین ابد, اے خدایا مجھے اپنے نفس پر آنکھ کے چمکنے کی مہلت کے لیے بھی اپنے آپ پہ نہ چھوڑ. جو آپ ایسے کرتے ہیں کتنی دیر لگتی ہے اس میں؟ کچھ بھی دیر نہیں لگتی نا. The Prophet was saying, oh Allah, do not leave me on my own self. Do not leave me on my own self, even if it is for a moment of blinking.
Blinking, wow, wow.
میرے ساتھ یہ نہ کر, یعنی کیا, یعنی do not leave me on my own even for a moment of blinking, کہ مجھے گوارا نہیں ہے کہ تو مجھے اپنے آپ پر چھوڑ دے. یعنی کیا, یعنی میں اپنے آپ کے اندر انڈیپینڈنٹ تصور کروں, مستقل تصور کروں, اپنے آپ کے اندر تیری احتیاج کو محسوس نہ کروں حتی ایک آنکھ کے پلکنے کے لمحے. یعنی رسول اللہ صلی اللہ علیہ وسلم کی ذات وہ ہے جو کہ خدا کے سب سے نزدیک گئیں اور جو سب سے نزدیک رسول پہنچے, جس بنا پہ کہ رسول سے زیادہ کوئی اپنے آپ کو خدا کا محتاج تصور نہیں کرتا. ہم اگر اپنی زندگی میں دیکھیں تو ہم ہر ایک چیز کے اندر اپنے آپ کو سمجھتے ہیں کہ ہم خود ہیں, ہم یہ کام کر سکتے ہیں, میں یہ کر سکتا ہوں. اور جب تمام کی تمام چیزیں ہم کوششیں کر لیتے ہیں, جب تمام کے تمام وسیلوں کو ڈھونڈ لیتے ہیں, سارا کچھ کر لیتے ہیں جب, اور کوئی آسرا نہیں رہتا, کوئی ہماری مدد نہیں کرتا, جب ہم اس بات کے اس نتیجے پہ پہنچ جاتے ہیں کہ اب کوئی اور نہیں کر سکتا, تب پھر ہم مسلح چاہتے ہیں خدا کے سامنے آ سکتے. یعنی کیا, یعنی پہلے تو ہم اپنی قوت, اپنی خود جسم کی طاقت, اپنی عقل کی طاقت, یعنی سیلف کانفیڈینس, یو آر سپوز ٹو ہیو سیلف کانفیڈینس. دس تھنگ اباؤٹ سیلف کانفیڈینس ٹیکس یو اوے فرام اللہ سبحانہ وتعالیٰ. انسان کے اندر خود اعتمادی انسان کو خدا سے دور کرتی ہے. جتنا وہ خود اعتمادی اپنے اندر لے کر آتا ہے اتنا وہ خدا سے دور ہو جاتا ہے. The more self-confidence you are going to get, the more you are going to get away from Allah subhanahu wa ta'ala, and the more you are going to get closer to your own lowly desires. اب آپ دیکھیں ہماری تربیت کیسی ہوئی. ہمیں کیا کہا جاتا تھا, خود اعتمادی لے کر آؤ, اپنے پاؤں پہ کھڑے ہو, صحیح؟ ایسے نہیں کہ جس شخص کے اندر خود اعتمادی نہ ہو وہ سمجھتا ہے کہ کچھ اس کے اندر مسنگ ہے. ہمارا بچہ ماشاءاللہ سے بہت اچھا ہے, کیوں؟ سیلف کانفیڈینس ہے اس میں. وہ خود سے اپنے کپڑے پہن لیتا ہے, وہ خود سے برش کرتا ہے, وہ خود سے یہ کرتا ہے, وہ خود سے وہ کرتا ہے, وہ خود سے یہ. There is no such thing as self-confidence. The person who realizes that they are dependent in totality and absolutely in everything to Allah subhanahu wa ta'ala, تو وہاں پہ خود اعتمادی نہیں ہوتی, وہاں پہ خدا, اب اس کا کیا کریں گے, خدا اعتمادی. कह सकते हैं, उर्दू में नहीं चलेगा ना. Instead of self-confidence, to have confidence only in Allah. That myself or anyone else does not have the power or the ability to do such and such. It is only Allah subhanahu wa ta'ala who has the power and might to do something. What fark hai in do sochon? Ek shakhs jo ke khud apne upar aitmaad karta hai aur wo shakhs jo khuda par aitmaad karta hai. What fark hai? जो खुद अपने आप पे इत्मीनान करता है वो पहले अपनी ताकत के मुताबिक काम को करता है. जब वो देखता है कि काम नहीं हो पाता उससे खुद, तब फिर वो खुदा के पास जाता है. लेकिन जो शख्स खुदा पर इत्मीनान करता है वो अपनी ताकत पे इत्मीनान नहीं रखता, वो खुदा पर इत्मीनान रखता है, पहले खुदा के बारगाह में जाता है. खुदाया मैं खुद से कुछ नहीं हूं, बाकी तेरी मखलूक कुछ नहीं है, किसी के पास कोई ताकत नहीं है सवाय तेरे, मैं पहले तेरे दर पे आया हूं, मैं पहले तेरे दर पे आया हूं और तुझसे मैं ये दरखास्त करता हूं कि मुझे ये करना है. अगर तू मेरी मदद नहीं करेगा मैं कुछ नहीं कर सकता. निकारिफ ने अच्छा कहा कि अगर हम खुदा के नाम से किसी चीज को शुरू ना करें या अगर खुदा से किसी चीज को शुरू ना करें तो हमारा जो इख्तिताम होगा वो शैतान के पास. हर अमल जो बिस्मिल्लाह रहमान रहीम के बगैर शुरू होता है उसकी कोई गारंटी नहीं कि वो कामिल किसी एक कमाल के दर्जे तक पहुंच जाएगा. हर काम, एनीथिंग दैट यू हैव टू डू, if you were to recite bismillah rahman rahim, the prophet is saying that you will most likely, you will definitely get to that thing, to its right goal and end. lekin agar bismillah rahman rahim se shuru nahi kiya to uski koi guarantee nahi hai ki wo kaam paaye, takmeel tak pahunchega ya hatta aapki is duniya ke liye aur aakhirat ke liye fayda mand hoga. bismillah rahman rahim ka kya maana hai? मैं या तो शुरू करता हूं या तेरे से मदद मांगता हूं, ये है ना. मैं तेरे नाम से शुरू करके मदद मांग के किन क्यों मदद मांग रहा हूं? क्योंकि तू वो अल्लाह है जो रहमान है और रहमान द इंटायरली मर्सीफुल, रहीम द स्पेशली मर्सीफुल. ये मैंने तर्जुमा इंग्लिश में रहमान और रहीम का देखा, बड़ा जामे तर्जुमा मुझे अच्छा. The entirely merciful, the specially merciful. यानी रहमान जिसकी की रहमत का दायरा हर किसी के लिए, entirely हर किसी के लिए. रहीम जिसकी उस रहमत का दायरा कुछ मखसूस लोगों के लिए. तो हर इंसान जहां जहां जैसे जैसे खुदा के नजदीक पहुंचता है वो एहसास इस बात का करता है कि वो किसी चीज के अंदर मुस्तकिल नहीं है बल्कि वो खुदा का मोहताज है. लेकिन अब यहां पे हमारा इम्तिहान है. सारी जिंदगी तो हमने लगा दी इंडिपेंडेंसी के अंदर, लेकिन ये दूसरों का मोहताज होना अलहदा चीज है. खुदा का मोहताज हो जाना ये अलहदा चीज है. खुदा के ऊपर अपने आप को मोहताज समझना दूसरों से बेनियाजी है. लेकिन अगर इंसान लोगों का मोहताज हो जाए तो हर किसी हरकस और नाकस के सामने उसे सर झुकाना पड़ेगा, वो कभी बेनियाज नहीं होगा. तो हकीकत में ये जो हमारे अंदर है ना कि इंसान बेनियाज हो जाए, यानी क्या इंडिपेंडेंट हो जाए, यानी क्या यानी हर काम वो करे तो उसके अंदर वो बेनियाज हो, ये बेनियाजी की जो इंसान की फितरत में ये चीज खुदा ने डाल दी है, जो कि बच्चे के अंदर भी होती है और हम पूरी जिंदगी गुजार देते हैं, वो इस वजह से नहीं डाली कि हम खुद एतमादी लेकर आते, बल्कि इस वजह से डाली थी कि इंसान सिर्फ अपने आप को खुदा का मोहताज समझे ताकि बाकी हर चीज से वो बेनियाज हो जाए. इसलिए रखी थी खुदा ने, ना कि हम हर कस और नाकस के सामने मोहताज हो जाएं और पूरी जिंदगी इसी के अंदर गुजार. قرب الہی اس شخص کو نصیب ہوگا جو ہر کسی سے بے نیاز ہو جائے, خدا کا محتاج ہو. اب دیکھیں میں یہ جو آپ سے بات کر رہا ہوں, اگر میں اس بات کرنے میں خود کو خود سمجھوں کہ میں خود سے بات کروں گا کہ اپنے علم کے بل بوتے پر یا اپنی مثلا معرفت کے یا اپنے جو بھی آپ کہنا چاہیں کہ اپنی سکلز کے اپنے فن کے ان ساری چیزوں کی بنا پہ میں آپ سے بات کروں گا, یہ بات کرنا میرا مجھے خدا سے دور لے کے جائے. لیکن اگر میں آپ سے بات اس بنا پہ کروں کہ میں خود سے نہیں کر سکتا, اگر خدا چاہے گا جو چاہے گا جو لوگوں تک پہنچانا چاہے گا جو جس جس کی احتیاج ہے جو لینے آیا ہے وہ جو خدا اس کو دینا چاہتا ہے وہ خدا اس کو دے گا. میں خود سے اس کے اندر خود مختار نہیں ہوں. انسان کے پاس بہت نالج ہو سکتا ہے, بہت نالج ہو سکتا ہے, لیکن اگر اس نالج کو خود انسان اپنے آپ کو خود مختار سمجھے اس نالج میں, وہ نالج اس کا علم حجاب بن جائے. ایک ایران کے بہت زیادہ فیمس سپیکر کا واقعہ ہے, خطاب ان کا ممبر ان کا وہ ایران میں کہتے ہیں ان کا ممبر بہت گرم تھا, یعنی یہ کہ کافی لوگ اچھے اچھے تھے ان کے سپیچز کے اندر, ہماری طرح ممبر ٹھنڈا نہیں کہ اس میں کچھ لوگ وہ ہے کہ کافی لوگ آتے ہیں.
نعرہ حیدری, نعرہ بلند سرور,
تو وہ ایک کانفرنس کہہ لیں یا ایک مجلس کے اندر انہوں نے شرکت کی ہوئی تھی. تو اس سے پہلے ہوتا ہے کہ جب وہ مین اسپیکر کو بلانے سے پہلے وہ میرے جیسے مثلا چھوٹے چھوٹے اسپیکر کو بلاتے ہیں کہ وہ آ کے جو ہے وہ ایک اسپیچ دیں, اس کے بعد پھر کی نوٹ اسپیکر ہوتا ہے. تو وہ بیٹھے تھے پہلی صف میں بیٹھے تھے, تو وہ ایک نوجوان شخص تھا مولانا مثلا, اس نے آ کے جو ہے وہ تقریر کرنے کے لیے آیا. تو اس وقت آغا صاحب کے ذہن میں یہ سوچ آئی, صرف سوچ آئی کہ دیکھیں یہ ذرا بھی چھوٹا سا اسپیکر جو ہے وہ جا رہا ہے اور اسپیچ کرے گا اور اس کے بعد پھر ہم اسپیچ کریں گے, اس طرح کی ان کے ذہن کے اندر سوچے آئی. جب ان کی باری آئی تو جب وہ ممبر پہ بیٹھے تو بسم اللہ الرحمن الرحیم نہیں کہہ پائے. ممبر پہ بیٹھ گئے, لوگ ایکسپیکٹ کر رہے ہیں کہ اب شروع کریں گے, خطبے کی بسم اللہ الرحمن الرحیم ان سے نہیں کہی گئی. جب یعنی ان سے کہی نہیں گئی, کہنا چاہ رہے ہیں لیکن نہیں کہہ پا رہے, بسم اللہ الرحمن الرحیم نہیں کہہ پا رہے, تو ان کو ریئلائز ہوا ادھر ہی کہ یہ سزا ہے ان سوچوں کی جو اس شخص کے لیے تم اپنے ذہن میں, اور خدا تمہیں یہ بتانا چاہ رہا ہے کہ اگر میں تمہاری مدد نہ کروں گا تم حتی بسم اللہ الرحمن الرحیم بھی نہیں پڑھ سکتے. جب انہوں نے اس بات کو اپنے ذہن میں لائے اور اس دل ان کا ٹوٹا کہ میں نے گناہ کیا, جب ان کا دل ٹوٹا اور انہوں نے خدا سے معافی مانگی اس وقت, تو ان کی زبان سے بسم اللہ الرحمن الرحیم. تو حقیقت یہ کہ انسان اگر اس جگہ تک پہنچ جائے کہ وہ ہر ایک چیز کے اندر اپنے آپ کو خدا کا محتاج سمجھے, تو حقیقت ہے کہ وہ اتنا ہی خدا کے نزدیک جائے گا, اور جتنا وہ خدا کے نزدیک جائے گا خدا بھی اتنا ہی اس شخص کی مدد کرے گا, اور جتنا وہ دور جائے گا اتنا ہی خدا اس کو اپنے بس پہ اپنے حال پہ چھوڑ دے گا. جتنا وہ اپنے آپ کو خدا کا محتاج سمجھے گا اتنا ہی وہ لوگوں کے درمیان میں کبھی ہو جائے گا. جتنا وہ خدا کے سامنے اپنے آپ کو کمزور سمجھے گا اتنا ہی وہ لوگوں کے درمیان میں کبھی ہو جائے گا, اور جتنا وہ خدا کے سامنے اپنے آپ کو طاقتور سمجھے گا اتنا ہی وہ لوگوں کے درمیان میں کمزور ہو جائے گا. بہت بڑے بڑے لوگ جو اپنے آپ کو خدا کے درجے پر لے آئے تھے, ان کو خدا نے کس طرح سے لوگوں کے سامنے ان کو عبرت بنایا, मच्छर से उनको इस दुनिया से उठा लिया। जो लोग अपने आप को किब्र करते हैं, अपने आप को बड़ा अपने आप को कहते हैं कि मैं बड़ा हूं, मैं कुछ हूं लोगों के दरमियान में, खुदा उनको इबरत बना देता है दूसरों के लिए कि बहुत ही उस छोटी से छोटी चीज से उनका सर झुका देता है लोगों के सामने, ताकि लोगों को पता लग जाए कि यह शख्स कुछ भी नहीं था। लेकिन जो शख्स अपने आप को खुदा का मोहताज समझता है, वो लोगों के सामने कभी हमारे दरमियान में तारीख के अंदर रसूल के बाद जो शुजातरीन शख्स है, शुजातरीन शख्स जिनके पास शुजात रसूल की शुजात, जिनके पास इल्म रसूल का इल्म, जिनके पास तकवा रसूल का तकवा, जिनके पास खुदा की अबूदियत रसूल से, कौन है वो? कौन है वो हस्ती? इमाम अली
अलैहिस्सलाम।
उसकी बहादुरी के अभी भी हम नारे लगाते, ये नारे हैदरी जो है ये यही है कि हैदरी यानी बहादुरी, हैदर बहादुर और हैदरी बहादुरी। हर शख्स जो भी है जब कहता है ना कि नारा हैदरी, यानी उसका नाम लो जो बहादुरी का पैकर है, कि जिसका नाम लो कि जो बहादुरी का, यानी जो वजूद खारिजी के अंदर शुजात का पैकर है। कि बहादुरी जो है उसके असरात नजर आते हैं, लेकिन खुद उसका जो वजूद है वो इमाम अली अलैहिस्सलाम के साथ है। हम उनका नाम लेते हैं जो बहादुरी का पैकर है, अली, जो इतना शुजा है, जो इतना ताकतवर है कि खैबर को उठा लेते। खैबर को उठाना, उसको उठा के फेंकना एक कमजोर शख्स कर सकते नहीं। इमाम अली अलैहिस्सलाम इतने ताकतवर, इस्लाम को इमाम अली अलैहिस्सलाम की शुजाअत ने जिंदगी दी, ना मर जाता इस्लाम, खत्म हो जाता। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को उन्होंने उनकी हिफाजत की, रिसालत की हिफाजत की, इस्लाम की हिफाजत की, अपनी जान और माल से, औलाद से सब कुछ कुर्बान करके इस्लाम को जिंदगी दी। तो इमाम अली की ताकत का राज क्या है? इमाम अली की ताकत का राज क्या है कि लोगों के दरमियान में कोई नहीं था कि जो खैबर को उठा लेता, लोगों के दरमियान में कोई नहीं था जो जंगे खंदक के अंदर इस्लाम की जीत करवा देता, लोगों के दरमियान में कोई नहीं था, मुसलमानों के दरमियान में कोई नहीं था जिसकी एक जरूरत जिन और इंस की इबादत से बेहतर हो। तो अली की ताकत कहां से आई? अली ताकतवर इसलिए, इमाम अली अलैहिस्सलाम इज पावरफुल, इमाम अली अलैहिस्सलाम ताकतवर इस वजह से क्योंकि उन्होंने भी अपने आप को हर एक चीज में खुदा का मोहताज समझा, क्योंकि हर एक चीज में अपने इल्म में, अपने हिल्म में, अपने तक्वा में, अपने ईमान में, अपनी हर एक चीज में इमाम अली अलैहिस्सलाम ने खुदा को अपने आप को खुदा का मोहताज समझा, लोगों के दरमियान में ताकत। जब खुदा के सामने हाजिर होते थे तो जिस अंदाज में जिस्म कांपता था, जिस अंदाज में चेहरा जर्द हो जाता था, जिस अंदाज में क्रिया करते थे, जिस अंदाज में खुदा के खौफ में ये जिस्म की हालत हो जाती थी, कोई देख के उसको नहीं कह सकता था ये वही अली है जिसने खैबर को उठा। खुदा के सामने कमजोर, खुदा की अजमत के सामने कमजोर, खुदा की ताकत के सामने कमजोर, अपने आप को अपने वजूद के अंदर तमाम वजूद में खुदा का मोहताज समझता, इस तरह से अली बन जाए। اور علی کے شیعہ بھی اس طرح سے بنتے ہیں. علی کا اگر شیعہ بننا ہے تو اپنے آپ کو خدا کا محتاج بنا دیں ہر ایک چیز. آپ کسی چیز میں خود سے کچھ نہیں کر سکتے, آپ خود سے نہ سوچ سکتے ہیں, آپ نہ خود سے چل سکتے ہیں, آپ نہ خود سے بات کر سکتے ہیں, آپ نہ خود سے کھانا کھا سکتے ہیں, آپ خود سے کچھ نہیں کر سکتے, آپ نہ خود سے خود خدا کے سامنے حاضر ہو سکتے ہیں. یا اللہ سبحانہ وتعالی ہے کہ اگر آپ کو اجازت دے گا, یا اللہ سبحانہ وتعالی اگر آپ کو طاقت دے گا, یا اللہ سبحانہ وتعالی کہ اگر آپ کو یاد کرے گا, آپ نماز کے لیے کھڑے ہو کے کہیں گے اللہ. خدا اگر یاد نہیں کرے گا, خدا اگر طاقت نہیں دے گا, آپ نہیں کر سکتے. اگر آپ یہ کہیں کہ خدا نے مجھے طاقت نہیں, خدا نے مجھے یاد نہیں کیا, تو اب مجھے روز معاشر میں عذاب کیوں؟ عذاب ہاں, کیونکہ تم نے خود کو کس طرح سے اپنے آپ کو خود مختار سمجھ لیا تھا, خود کو کس طرح سے اپنے وجود میں مستقل سمجھ لیا تھا, جبکہ تم نے خود اپنے آپ کو خلق نہیں کیا, میں نے خلق کیا. تم خود سے سانس نہیں لے سکتے تھے, میں نے ہوا کو خلق کیا. تم خود سے چل نہیں سکتے تھے, میں نے زمین کو بنایا. تم خود سے کھا نہیں سکتے تھے, میں نے تمہارے لیے ساری کی ساری رزق کو پیدا کیا. میں نے تمام کی تمام چیزوں کو اپنی آیت بنایا, میں نے اس کو اپنا سائن بنایا, تاکہ تم اس بات کو سمجھ جاؤ کہ تمہارا کوئی خالق ہے, تم کوئی قادر ہے, کوئی رازق ہے, اور تم نے خود یہ سمجھا کہ تم مستقل ہو. انسان کسی بھی چیز میں خود مختار نہیں. جب یہ تصور آئے گا تو ہر ایک چیز کے لیے انسان خدا کا شکر ادا کرے, ہر ایک چیز میں. کبھی انسان بیٹھے سوچے کہ صرف یہ سانس لینے کا انسان اس نعمت کو, جو ہم سانس لے رہے ہیں نا, یہ وہ نعمت ہے کہ جس کا کہ انسان کو درد بھی نہیں ہوتا. ہر وقت سانس لے رہا ہے, یہ سانس ہم خود لے رہے ہیں. یہ میرا سانس لینا بھی میں خدا کا محتاج ہوں, یہ جو سانس میں نے لیا اس کا باہر آنا میں خدا کا محتاج ہوں. اگر خدا اجازت نہ دے, اگر خدا اسی سانس کو اندر کہے تم نے باہر نہیں جانا, میں نہیں. اپنی ہستی میں جب انسان اتنا محتاج ہو جائے کہ حتیٰ اس بات پہ بھی وہ یقین لیا ہے کہ میں جو سانس لے رہا ہوں وہ بھی خدا کی مرضی کے بغیر میں نہیں لے سکتا, کہ اس کی مرضی ہے, یہ اس کی طاقت ہے کہ میں سانس لے رہا ہوں, تو پھر انسان کے سامنے یہ سب حجاب ٹوٹنے لگتے ہیں, اس کو خدا کے وجود کا احساس ہوتا ہے, اس کو سمجھ میں آتی ہے کہ انسان کتنا کمزور ہے, اسے سمجھ میں آتی ہے کہ انسان کے پاس کچھ بھی نہیں ہے, جو کچھ میرے پاس ہے وہ خدا کا دیا ہوا ہے, اگر خدا مجھے نہ دیتا میرے پاس کچھ بھی نہ ہوتا. جب یہ حالت پیدا ہونے لگتی ہے انسان جیسے جیسے اپنی زندگی میں ان چیزوں کو سمجھتا ہے, آگے بڑھتا ہے, اتنا ہی وہ خدا کے نزدیک ہوتا ہے, اور جتنا وہ اس چیز کے بارے میں درک رکھتا ہے, معرفت رکھتا ہے, خدا بھی اتنا ہی اس کے نزدیک آتا ہے. اللہ سبحانہ وتعالیٰ کی ذات وہ ہے کہ آپ ایک درک کو لے آئے کہ میں سانس لینے میں خدا کا محتاج ہوں, صرف اس کو اگر ایک درک لے آئے, انسان اگر ایک چیز میں اپنے آپ کو خدا کا محتاج تصور کرنے لگے اور خدا سے یہ کہ خدا مجھے دکھا دے کہ میں کس کس چیز میں تیرا محتاج ہوں, اللہ سبحانہ وتعالیٰ اس کے سامنے سے پردے ہٹا دیں گے. لیکن اگر انسان کسی بھی ایک چیز کے اندر خود کو اپنے آپ کو مستقل سمجھ لے, حجاب کو ڈالتا رہ جائے, ہر چیز میں, ہر ایک عمل میں, ہر ایک سوچ میں, ہر ایک کام میں, ہر ایک زندگی کے فیز میں, ہر ایک چیز کے اندر خدا اس کے سامنے حجاب ڈالتا رہ جائے. آئے خیات, ایک بہت بڑے عارف گزرے, ان کے بازار میں تھے وہ, تو ایک وہ اپنی اونٹنی اشی کیا نو ہٹ اس کو ان کو جو ہے وہ مارا, وہ گر پڑے, گر کے جو ہے وہ اٹھے نہیں, وہیں پہ بیٹھ کے سوچنے لگے, سوچ رہے ہیں سوچ رہے ہیں سوچ رہے ہیں کہ اس نے مجھے مارا کیوں, یہ جو اونچنی ہے اس نے مجھے کیوں مارا ہے, میں کیوں یہ میرے لیے یہ حالت پیدا ہوئی. سوچنے لگے, سوچتے رہے سوچتے رہے سوچتے رہے, جس نتیجے پہ پہنچے وہ یہ تھا کہ رات کو ان کے گھر ایک مہمان آیا اور وہ اپنے جو لباس تھا گھر کا اس لباس میں تھے, انہوں نے کہا کہ مہمان آیا اس کے سامنے مجھے جانا ہے, تو اس کے لیے اپنے وقار کو بچانے کے لیے انہوں نے ایک عبایا پہن, ابایا یہ والی پہننی. تو جب وہ بیٹھے سوچ رہے تھے کہ یہ اس اونچنی نے مجھے کیوں مارا, ان کو ریئلائز ہوا کہ یہ جو میرا عمل تھا نا, کہ میں نے اپنے آپ کے وقار کو سمجھا کہ میں خود سے اپنے وقار کو بچا سکتا ہوں اور خدا کے لیے اس ابایا کو نہیں پہنا بلکہ اس شخص کے لیے ابایا کو پہنا, یہ خدا مجھے تنبیہ کر رہا ہے کہ تم نے اس عمل کو انجام دیا. اب دیکھیں کتنی ان چیزوں میں کہ جن چیزوں کے بارے ہم ابھی سوچیں گے بھی نہیں, خدا کے بندے عارف باللہ فی اللہ کس طرح سے سوچتے ہیں کہ یہ چیز مجھے خدا میری تنبیہ کر رہا ہے کہ تم خود سے کچھ نہیں ہو, اگر خود کے لیے کچھ کیا میرے علاوہ, یہ بھی خدا کی محبت ہے, یہ بھی اس کا پیار ہے. اب اپنی زندگی میں دیکھ لیں کہ خدا نے کتنی دفعہ ہمیں اس بات پہ متوجہ کیا, کتنی چیزیں وہ ہمارے لیے لے کر آیا کہ ہم اس بات کو سمجھ جائیں کہ ہم خود مختار نہیں ہیں, لیکن ہم نہیں سمجھے, ہم نہیں سمجھے. ہمارے لیے اس نے ایسی مصیبتیں لے کر آیا, ایسی اس نے ہمیں مشکلات میں ڈالا کہ انسان سمجھ جائے اس بات کو کہ اس کے پاس خود سے کچھ نہیں. جب ہم مصیبت میں آئے ہم کوشش کرنے لگے, اور جب اس مصیبت سے دور ہو گئے تو ہم خوش ہو گئے کہ ہم نے خود سے کچھ کیا تھا. مثلا انسان بیمار ہوتا ہے, ڈاکٹر کے پاس جاتا ہے, ڈاکٹر اسے کہتا ہے اچھا یہ کھا لو, وہ کھا لیتا ہے تو وہ ٹھیک ہو جاتا ہے, اس کے بعد ساری دنیا میں اس ڈاکٹر کا پرچار کر رہا ہوتا ہے, وہ ڈاکٹر بہت اچھا ہے. ڈاکٹر کیوں بہت اچھا ہے؟ اس نے مجھے کیا ٹھیک کر دیا. یہ اس نے نہیں کیا, یہ اس ڈاکٹر نے نہیں کیا اس شخص کو ٹھیک. اللہ شافی اللہ کافی, یہ اللہ ہے جو شفا دیتا ہے اور اللہ ہے جو کہ کفایت دیتا ہے. صحیح, وہ جا کے یہ نہیں لوگوں سے کہہ رہا تھا کہ اللہ سبحانہ وتعالی نے مجھے ٹھیک کر دیا. آج کی دنیا کے اندر سبب اور اسباب, ایکشن ری ایکشن, علت اور معلول کی دنیا کے اندر جبکہ انسان کی تمام کی تمام ذہن کی طاقت سب انہی اسباب, علت اور معلول کے پیچھے لگی ہوئی ہے, آج کی دنیا میں خدا کسی کو دکھائی نہیں دے رہا. ان کو کیا دکھائی دیتا ہے؟ وہی اسباب. جیسے کہ آپ کو پتا ہو 33 یا 36 دن کی جو جنگ تھی اس میں جو دشمن تھا وہ کس چیز کے بلبوتے پہ کھڑا ہو گیا تھا 2000 لوگوں کے سامنے, کس کے؟ ہاں یہ کہ بھئی ہمارے پاس اس کی طاقت ہے. اس ہمارے کا تو ایک چھوٹی سی چیز ہے نا, اگر دیکھا جائے تو اصل میں تو جو ان کا انفلوئنس امریکہ کے اوپر ہے وہ ایسا لگتا ہے کہ جیسے وہ اون کرتے ہوں. ہے نا, بلکہ کتابیں بھی لکھی ہوئی ہیں اور خود جوز نے کتابیں لکھی ہیں کہ دی انفلوئنس آف اسرائیل آن دی گورنمنٹ آف یو ایس اے. اگر آپ وہ کتاب چاہیں تو میں آپ کو دکھا سکتا ہوں, اس نے خود لکھی. لیکن وہ دشمن جو ہے وہ کیوں کھڑا ہو گیا, کس بنا پہ اس کے اندر یہ اتنی جرات پیدا ہوئی کہ وہ یہ کام کر سکتا ہے؟ اس نے اپنے وسائل دیکھے, اس نے کہا میرے پاس جو سب سے زیادہ ٹیکنالوجیکل ایڈوانس ویپنری ہے وہ ہے, میرے پاس سب سے جو ایڈوانس کہنے کے ٹرین شدہ سولجرز ہیں, میرے پاس پوری دنیا کی بیکنگ ہے, میرے پاس اسلحہ ہے, میرے پاس یہ ہے, میرے پاس وہ ہے. اس بنا پہ وہ کیا کرنے لگا, میرے پاس طاقت ہے, اس نے جو ہے ان کے ساتھ, اور یہ سمجھا تھا کہ ان کو بالکل وہ کچل دیں گے, ختم کر دیں گے, کچھ ٹائم ہی نہیں لگے گا. ان لوگوں کے پاس کیا تھا, نہ وہ وسائل تھے, نہ وہ آرمی تھی, نہ وہ اسلحہ تھا, نہ کوئی دنیا کی سپورٹ تھی, نہ کچھ اور تھا, ان کے پاس خدا کے اوپر اعتماد تھا. وہ اس دشمن کے سامنے کھڑے ہو گئے کس بنا پہ؟ اگر یہی سبب اور اسباب کی دنیا دیکھی جائے تو ان کے پاس جو اسباب تھے اس دشمن کے مقابلے میں کچھ بھی نہیں تھے. اگر سبب اور اسباب ہی دنیا کے اندر انسان کو ترقی دیتے ہیں, انسان کو جیت دیتے ہیں, تو پھر اس جنگ کے اندر جیت دشمن کی ہونی چاہیے تھی. لیکن اس دنیا کے اندر جو چیز انسان کو واقعی حقیقت میں جیت دیتی ہے وہ خدا کے اوپر اعتماد ہے. وہ سبب اور اسباب کو دیکھ کے کبر لانا نہیں ہے, بلکہ خدا کی عظمت کی طرف نگاہ کر کے خضوع اور خشوع لانا ہے, کمزوری کا احساس کرنا ہے, خدا کے اپنے آپ کو محتاج تصور کرنا ہے. اس سے اس دنیا کے اندر حقیقی جیت آتی ہے کہ میرے بازو کی قوت سے میں یہ جنگ نہیں جیتوں گا, میں بازو کی قوت سے نہیں جیتوں گا, میں بازو کی قوت سے خیبر کو نہیں اٹھاؤں گا, میں بازو کی قوت سے علم کو پتھر میں نہیں گاڑوں گا, میں بازو کی قوت سے خندق کے اندر اسلام کی جیت نہیں کرواؤں گا, بلکہ کیا, میں خدا کا غلام ہوں, خدا کا عبد ہوں, خدا کا محتاج ہوں, خدا کے سامنے کمزور ہوں. یہ خدا کی طاقت ہے, یہ جو سب کام کرتا ہے. اور یہ سوچ ہمارے درمیان میں آنی چاہیے. اگر یہ سوچ نہیں آئے گی انسان ہمیشہ سبب و اسباب کی دنیا کے اندر, علت اور معلول کی دنیا کے اندر پھنسا رہے گا, اور جب ایسا ہوگا خدا سے دور جاتا جائے گا, اسباب کے نزدیک جاتا جائے گا. جی کربلا کے اندر دیکھیں 6 ماہ کا بچہ جیت جاتا ہے, چھ ماہ کا 3 دن کا پیاسا بھوکا بچہ 30-40 ہزار کے لشکر کے سامنے اس کی جیت ہو جاتی ہے. اس کے پاس کیا ہے؟ اس کے پاس خدا ہے. السلام علیکم یا فار اللہ وابن فار. وہ کس کے ہاتھوں میں؟ وہ ید اللہ کے بیٹے کے ہاتھوں میں. امام حسین کے پاس کون تھا؟ امام حسین کے پاس خدا تھا. یہ جیت جو ابھی تک 1400 سال ہو گئے ہم امام حسین کا نام لیتے ہیں, ہمارے گریا ہمیں کیا گریا, حضرت آدم نے جب امام حسین کا نام سنا گریا کرنے لگے. حضرت آدم نے گریا کیا, انبیاء نے گریا کیا, کیوں صرف نام سنا حسین کا؟ امام حسین کے کوئی بیٹے نہیں تھے عبداللہ, جو ان کو کہتا ہے, ان کو کہا جاتا ہے ابا عبداللہ. جو ہم سلام کرتے ہیں نا, السلام علیکم یا ابا عبداللہ, یہ اس بات کی انسان تصدیق کر ہوتا ہے کہ سلام ہو آپ پر جو کہ خدا کی عبودیت کے باب ہے, کہ جن کے سامنے خدا کی عبودیت ایک بیٹے کی طرح. जैसे बाप होता है उस तरह का रिश्ता, कि खुदा की अबूदियत आपने सिखाई है लोगों को। अस्सलामु अलैका या अबा अब्दुल्लाह, ये इमाम हुसैन का मोहताजी का मकाम है कि खुदा के सामने खुदा मैं मोहताज हूं तेरा। इतनी बड़ी ताकत इमाम हुसैन में कैसे आई? एक 6 माह के बच्चे की गर्दन को कटता देख लिया। हाँ, ये बाप का जो दिल होता है अभी, ठीक है, जब बाप अपने बच्चे को देखता है तब वो गिर जाए, बच्चे की चोट आ जाती, अगर चोट आ जाए उस चोट से खून निकलने लगे तो बाप का दिल टूट जाता है। वो कोशिश अपनी पूरी करेगा कि मेरे बच्चे के ये जो चोट लगी है इसका खून बंद हो जाए, किसी ना मैं खून को बार बार ना देखूं, इस पे मरहम पट्टी कर लें, इसके खून को जो है रोक दें, कि खून देखकर बाप का दिल टूटता है। हजरत अली असगर की गर्दन पे वो जख्म आया था जिससे खून रुकता नहीं था, जो हुरमला का तीर था जो जानवरों को नार करने के लिए बनाया गया था। अगर आप तसव्वुर में लेकर आ सकेंगे, 6 माह के बच्चे की गर्दन को काटा है उसने, और जतरिया सर का की गर्दन वहां से कटी थी जहां से खून नहीं रुकता था। इमाम हुसैन देख रहे हैं अपने 6 माह के बच्चे की गर्दन काट के खून निकल रहा है, रुक नहीं रहा। से क्या कहते हैं कि खुदाया ये भी आसान है मेरे लिए, ये कैसी ताकत है? ये तो वो दिल है जो पाक है, साफ है। ये उस बाप का दिल है जो पाक और साफ, जिसकी के पाकी की खुदा ने जमानत ली है। जितना इंसान अपनी इंसानियत की तरफ जाता है, जितना इंसान खुदा की तरफ जाता है, जितना इंसान अपने दिल की तहारत की तरफ जाता है, उतना वो दूसरों की तकलीफ को ज्यादा महसूस करता, उतना ही वो किसी और को अगर तकलीफ में देखता है, दर्द और अलम में देखता है, उतना ही उसको दुख पहुंचता है, उतना ही वो अपने अंदर उसके दर्द का एहसास कर पाता है। तो जिसका दिल हुसैन का दिल हो, जिसकी पाकीज़गी की जमानत खुद खुदा ने दी हो, जिसका पाक और मासूम बच्चा अली असगर हो, और उसकी गर्दन जित जाए, उसकी गर्दन कट जाए, उसकी गर्दन से खून निकलता रहे, उस बाप के दिल का क्या हाल होगा? इमाम हुसैन कहते हैं कि ये भी मेरे लिए आसान है, ये जो बस आगे जाना फिर वापस आना, ये इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन रिदम बिकज़ाइही व तस्लीमन लिअम्रे, ये अभी माँ के दिल के लिए था कि मैं लेकर जाऊं इसको या ना लेकर जाऊं। ये माँ उसको देख पाएगी? माँ देख पाएगी कि ये जो मेरा छोटा सा बच्चा था जो 3 दिन का प्यासा था, आया माँ देख पाएगी कि उसकी गर्दन कटी हुई है, उसकी गर्दन से खून बह रहा है जो कि रुकता नहीं, आगे कभी पीछे। खैमों के पास जब लेकर आए तो हजरत असगर की माँ ने वो जो मंजर देखा है, खुदा हमारे सारे बच्चों को अपने समाप्त आप सारे के बच्चों को अपने समान रखे, कभी आपको उनकी चोट ना देखनी पड़े, कभी उनके दर्द ना महसूस करना पड़े, माँ को खुदा सलामत रखे जो अपने बच्चों की। लेकिन ये क्या अजीब मंजर है, ये क्या अजीब चीज है, ये किस तरह से उस माँ ने तहम्मुल किया, बर्दाश्त किया कि अपने 6 माह के बच्चे की गर्दन कटी हुई, शोर के हाथ में लाश है, खून बह रहा है। इस दुनिया का गरीब तरीन जनाजा है हजरत अली असगर का। इससे ज्यादा गुर्बत का और एहसास नहीं होता इमाम हुसैन की। आज रसूल का नवासा इतना गरीब है कि अपने 6 माह के बच्चे की लाश को उसकी माँ के साथ खुद कब्र खोद रहा है उसमें। उस छोटे सी लाश को कब्र के अगर इस जनाजे के साथ कोई और जनाजा इंसान तारीख में देखता है जिससे कि गुर्बत का इजहार होता है तो वो बीबी सकीना के भाई जो है वो खुद अपनी 4 साल की बहन के लिए हाथों से कब्र खोद रहे हो। आप कभी हाथों से जमीन को खोद के देखें? देखिए कितनी देर लगेगी एक 4 साल की बच्ची के जिस्म को छुपाने के लिए। खुदाया हम तेरे मोहताज हैं, खुदाया हम तेरे मोहताज हैं, हम हर चीज में तेरे मोहताज हैं। खुदाया हमें अपनी मोहताजी का एहसास दिला दे। खुदाया इन आंखों से निकले हुए आंसू को हमारे गुनाहों का गफारा अदा कर, हमारे आमाल को खारिज कर दे। खुदाया हमारे दिल में से किब्र और निफाक निकाल दे। खुदाया हमें तौफीक दे के हम इस दुनिया के अंदर इतनी अपने अंदर तेरी ताकत को महसूस कर सकें कि जालिम के खिलाफ आवाज उठाएं। खुदाया उस ताकत से हम मजलूमों की हिमायत करें। खुदाया दुश्मनान इस्लाम जो इस्लाम की जड़ों को काटने के लिए काम करें, खुदाया अगर वो हिदायत पा सकते हैं हिदायत दे दे, वरना उनको नीस्त नाबूद कर दे। खुदाया पाकिस्तान में बाकी के ममालिक में जहाँ जहाँ मुसलमानों को शियों को शहीद किया जा रहा है, खुदाया उनके वारिसिन को सब्र करने की तौफीक अता फरमा। खुदा शोहदा की दर्जात को बुलंद कर। खुदा इस्लाम के नाम पे जिनको असीर किया गया है इमाम सज्जाद की असीरी के वास्ते उन सरह को रिहाई दे। खुदाया हमारे मराजीन को उलमा हक्का की हिफाजत कर, इंकलाब इस्लामी की हिफाजत कर, रहबर मुअज्जम की हिफाजत कर, हमें इमाम के असहाब व अंसार में शुमार कर, उनका ज़ुबूर जल्द अज़ जल्द कर दे।
Ya Hussein.